नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रेग्मी। आज मिति 2079 साल जेठ 14 गते शनिबार, तदनुसार मे 28 सन् 2022, ज्येष्ठ कृष्ण त्रयोदशी, नेपाल सम्वत 1142। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। पेट्रोलियम पदार्थको कर घटाउन मन्त्री परिषदले सैद्धान्तिक सहमति दिएको छ। त्यसै गरी जबरजस्तीकरण विरूद्ध उजुरी गर्ने हदम्याद बढ़ाउन सरकारलाई विभिन्न पक्षबाट आग्रह भइरहेको छ। स्थानीय तहका निर्वाचनको मतपरिणाम करिब करिब अब आइसकेको छ। कांग्रेसका धेरै प्रमुख र धेरै सीट कांग्रेसले जितेको छ। काठमाण्डुलाई उत्कृष्ट शहर बनाउने घोषणा नवनिर्वाचित प्रमुख बालेन्द्र नारायण शाह र उपप्रमुख सुनिता डंगोलले गर्नुभएको छ। त्यसै गरी अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको ज्यान गएको छ। सरकारले भोलि संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ। बजेटमा विभिन्न विषयहरू समेटिनेछन्, जसमध्ये वृद्ध भत्ता 68 वर्षमै दिइने भएको छ। त्यसै गरी दलहरूले 2074 जितेका स्थानीय तहको निर्वाचनको परिणाम मध्ये आधा पालिकाहरू गुमाएका छन् लगायतका विभिन्न प्रसंगहरू आजका पत्रिकाहरूका प्रमुख विषयवस्तु हुन्। गोर्खापत्रले छापेको छ राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको प्रसंग। सबैभन्दा पहिला यतातिर लागौं। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष 2079-80 सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो। हिजो शुक्रबार राष्ट्रिय सभाको बहुमतले नीति तथा कार्यक्रम पारित गरेको गोर्खापत्रले छापेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि बिहिबारबाट छलफल शुरू भएको थियो। छलफलका क्रममा उठेका विषय मा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिनुभएको छ। उहाँले कृषिमा आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका कार्यक्रमहरूलाई नीति तथा कार्यक्रमले समेटिएको बताउनुहुँदै स्वदेशी वस्तुको उत्पादन उपभोग गर्ने नीति लिएको र उद्योग प्रशासनलाई सरल बनाइने बताउनुभयो। उहाँले विद्युतको उपभोग बढ़ाउन प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै शिक्षा र स्वास्थ्यमा पहुँच बढ़ाउने, पर्यटकीय पूर्वाधारको विकास गर्ने, विगतका योजनाहरूलाई निरन्तरता दिने, विभिन्न मेडिकल कलेज सञ्चालन गर्न सरकारले सहयोग गर्ने लगायतका प्रतिबद्धता नीति तथा कार्यक्रम मार्फत अगाडि सारिएको बताउनुभयो। नीति तथा कार्यक्रममा राष्ट्रियताको विषय सम्बोधन नभएको भन्ने प्रसंगमा मन्त्री कोइरालाले मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता र सीमा सुरक्षाका लागि सरकार सदैव सचेत रहेको पनि बताउनुभयो। स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी दिनुहुँदै उहाँले निर्वाचनमा धाँधली नभएको उल्लेख गर्नुभयो। कोविड 19 र युक्रेन रूस युद्धबाट सिर्जित आर्थिक चुनौतीलाई सामना गर्दै उच्च दिगो आर्थिक वृद्धि र अर्थतन्त्रलाई पुनरूत्थान गर्नेतर्फ सरकार अघि बढ़ेको उहाँले बताउनुभयो। गोर्खापत्रले नै आलोचना पनि भयो र समर्थन पनि भयो भनेर छापेको छ। छलफलका क्रममा सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको बचाऊ एवं समर्थन गर्नुभयो भने प्रतिपक्षका सांसदहरूले आलोचना गर्नुभयो। सांसद खिमलाल भट्टराईले नीति तथा कार्यक्रम अन्योलग्रस्त, अस्पष्ट र दिशाहीन भएको आरोप लगाइरहँदा सांसद जितेन्द्र नारायण देवले उत्पादकत्व बढ़ाउने गरी समग्र कृषि प्रणालीको विकसित र व्यवस्थापन गर्ने गरी नीति तथा कार्यक्रम आएको भनी त्यसको समर्थन गर्नुभयो। गोर्खापत्रले छापेको छ राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित शीर्षकमा। अब स्थानीय तहको निर्वाचनको परिणामको विषयतिर लागौं। स्थानीय तह निर्वाचन 2079 परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। 753 मध्ये 751 तहको परिणाम सार्वजनिक भइसकेको छ। प्रदेश एकको उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बुढ़ीगंगा नगरपालिकामा भने पुनः मतदान गर्ने विषय अघि बढ़ेको छ। स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अध्यावधिक तथा सुरक्षा लगायतका अन्य व्यवस्थापकीय कार्यका लागि निर्वाचन आयोगबाट कार्य सम्पादन हुने गरी गठन गरिएको संयुक्त निर्वाचन संचालन केन्द्रले आफ्नो गतिविधि समेत स्थगित गरेको जनाएको छ। तथ्याङ्क संकलनको कार्य आयोगकै सूचना केन्द्रले गर्नेछ। निर्वाचनका करिब करिब काम सकिएपछि त्यसो भएको हो भनेर आजको पत्रिकाहरूले समाचार बनाएका छन्। आजको नयाँ पत्रिकाले दलहरूले 2074 जितेका आधा पालिका गुमाए भनेर समाचार बनाएको छ। जनप्रतिनिधि जवाबदेही नहुँदा प्रमुख दलहरूले यसपटक गुमाए 2074 जितेका आधाभन्दा धेरै पालिका, एउटा महानगर र तीनवटा उपमहानगरको जिम्मेवारी मतदाताले स्वतन्त्र उम्मेद्वारको काँधमा राखिदिए। यो नयाँ पत्रिकाको समाचार हो। नयाँ पत्रिकाले एमाले 2074 जितेका 59% पालिका यसपालि गुमाएको उल्लेख गरेको छ। एमाले 92 पालिका जोगाएको छ, 41% हो त्यो, र एमाले 202 पालिका गुमाएको छ, त्यो चाहिँ 59% हो भनेर उसले हिसाब किताब पनि गरेको छ। त्यसै गरी नयाँ पत्रिकाले नै कांग्रेसको अवस्थाबारे पनि विश्लेषण गरेको छ। कांग्रेसले 2074 सालमा जितेका 48% पालिका गुमाएको छ। कांग्रेसले 139 पालिका अर्थात 52% जोगाएको छ भने 127 अर्थात 48 पालिका गुमाएको छ नयाँ पत्रिकाले छापेको छ। माओवादी केन्द्रले 2074 सालमा 45% पालिकाहरू त्यतिखेर जितेको अहिले गुमाएको छ। 58 पालिका जोगाएको छ जुन 55% हो र 48 पालिका गुमाएको छ जुन 45% हो भनेर नयाँ पत्रिकाले समाचार छापेको छ। त्यसै गरी जसपाले पनि 2074 जितेका मध्ये 71 पालिका गुमाएको छ। सबैभन्दा बढ़ी क्षति जसपालाई भएको विश्लेषण नयाँ पत्रिकाले गरेको छ। 10 पालिका भने उसले जोगाउन सकेको छ त्यो 29% हो र गुमाएको छ 24 पालिका जुन 71% हो भनेर उसले विश्लेषण गरेको छ। संघीयताविद डाक्टर खिमलाल देवकोटाको विश्लेषण पनि छापेको छ नयाँ पत्रिकाले। उहाँले भन्नुभएको छ धरान उपमहानगरमा 2074 एमाले जितेको थियो। उपनिर्वाचनमा कांग्रेसले जित्यो तर अहिले जनताले स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाए। नागरिकले परिवर्तन खोजेका छन्। जनताका अपेक्षा धेरै छन्। स्थानीय तहबाट छिटो छरितो सेवा जनताले खोजेका छन् तर नपाएपछि यसरी नतिजा फरक फरक आएको छ। धेरैजसो निवर्तमान जनप्रतिनिधिहरू पराजित भएका छन्। कारण के भन्दा जनताले उनीहरूको काम देखिसकेका थिए। उनीहरूले नयाँ मान्छे रोजे। राजनैतिक दल र जनप्रतिनिधि जनताप्रति जवाबदेही हुनुपर्ने हो। त्यसो भएको पाइएन। त्यसैले काठमाडौँ धरान र धनगढ़ीमा स्वतन्त्र उम्मेद्वार उदाए भनेर संगीताविद डाक्टर खिमलाल देवकोटाले बताउनु भएको छ नयाँ पत्रिकाले छापेको छ। सोही प्रसंगलाई कांग्रेसले कांग्रेस ठूलो सोही पत्रिकालाई गोर्खा सोही समाचारलाई गोर्खापत्रले कांग्रेस ठूलो दल भनेर समाचार बनाएको छ। निर्वाचन आयोगको मतपरिणाम बमोजिम स्थानीय तहमा सबैभन्दा ठूलो दलका रूपमा नेपाली कांग्रेस उदाएको छ। नेपाली कांग्रेसले 328 स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पद जितेको छ। यो 2074 निर्वाचन जितेभन्दा 62 पद बढ़ी हो। सत्ता गठबन्धनले भने 503 स्थानीय तहको प्रमुख वा अध्यक्ष जितेको छ। गठबन्धनका पाँच दलले करिब 62% स्थानीय तहका प्रमुख पद जितेको छ। अनुसार नेकपा माओवादी केन्द्रले 121, जनता समाजवादी पार्टी नेपालले 30 तथा नेकपा एकीकृत समाजवादीले 20 स्थानीय तहको प्रमुख वा अध्यक्ष पद जितेका छन्। राष्ट्रिय जनमोर्चाले 4 स्थानीय तहको प्रमुख पद वा अध्यक्ष पद जितेको छ। माओवादी केन्द्रले 2074 भन्दा 15 प्रमुख अध्यक्ष थपेको छ भने तत्कालीन संघीय समाजवादी फोरमले 4 र राष्ट्रिय जनता पार्टी नेपालले 9 स्थानीय तह गुमाएका छन्। 2074 निर्वाचनबाट स्थानीय तहमा पहिलो दल बनेको एमाले भने यसपटक 205 प्रमुख र अध्यक्ष पदमा छ। उसले 74 भन्दा 89 प्रमुख वा अध्यक्ष पद गुमाएको छ। एमाले विभाजनको असर स्थानीय तहको निर्वाचनमा स्पष्ट रूपमा देखिएको छ। यद्यपि एमाले दोस्रो ठूलो दलका रूपमा रहेको छ गोर्खापत्रले विश्लेषण गरेको छ। सरकारले भोलि संघीय संसदमा बजेट प्रस्तुत गर्दैछ। बजेटमा विभिन्न विषयहरू समेटिनेछन्। त्यसमध्ये वृद्ध भत्ता 68 वर्षमै दिइने भएको प्रसंग आजको कान्तिपुरले छापेको छ। नगद बाँड्ने भन्दा राज्यबाट ज्येष्ठ नागरिकले पाउनुपर्ने स्वास्थ्य सुविधा पर्याप्त हेरचाह र सहज जीवनयापनको प्रत्याभूति गर्न विज्ञहरूले सुझाव दिइरहेका छन्। यद्यपि हरेक सरकारले वृद्ध भत्ताका सन्दर्भमा फरक फरक खालको निर्णय गरिरहेका छन्। बढ़ाउने निर्णय गरिरहेका छन्। वृद्ध भत्ता बढ़ाउने र उमेर पनि केही कम गर्दै लैजाने सरकारहरूका नीति देखिएको प्रसंग आजको कान्तिपुरले छापेको छ। वृद्धवृद्धाको संरक्षणका लागि दिगो र दीर्घकालीन उपाय अप्नाउनुको सट्टा सरकारले भत्ता पाउने उमेर घटाउन थालेको छ। आगामी आर्थिक वर्षको बजेटबाट 68 वर्षकै उमेरमा वृद्ध भत्ता पाउने व्यवस्था सरकारले गर्न थालेको छ। हालसम्म 70 वर्ष उमेर पुगेका नागरिकलाई वृद्ध भत्ता उपलब्ध गराइँदै आएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले 65 वर्षकै उमेरमा वृद्ध भत्ता पाउने व्यवस्था गर्नु भन्ने निर्देशन धेरै पहिलादेखि नै दिइरहनु भएको छ। तर 65 वर्षको उमेरका विषयमा नीति तथा कार्यक्रम बनाउँदा गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि अलि माथि राख्ने सोच बनाइएको छ। बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एकजना अधिकारीले कान्तिपुरसँग भन्नुभयो सम्भवत 68 वर्षभन्दा माथिको व्यक्तिले वृद्ध भत्ता पाउने गरी व्यवस्था गरिनेछ। 68 वर्षमा भत्ता पाउने उमेरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्माले हिजो दिउँसो सहमतिका लागि प्रयास भएको र आज सहमति हुने भनेर अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको भनेर कान्तिपुरले छापेको छ। प्रधानमन्त्री देउवाले यसमा सहमति दिनुहुन्छ होला किनभने नीति तथा कार्यक्रमबारे गठबन्धनमा भएको छलफलमा उहाँले 65 वर्ष नै हुनुपर्छ भनेर जिद्दी भने गर्नुभएको छैन ती अधिकारीले भन्नुभयो। उहाँका अनुसार गठबन्धनको बैठकमा 65 वर्षमा वृद्ध भत्ता दिने विषयमा धेरैले विमति राख्नु भएको थियो। खास गरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ता दिने उमेर घटाउन नहुने धारणा राख्नु भएको थियो। त्यतिन्जेलसम्म 65 वर्षमै वृद्ध भत्ता दिनुपर्छ स्रोत कहाँबाट जुटाउने भनेर हामी लागि परेका थियौं। अर्थका अधिकारीले भने 68 वर्षमा पुर्याउने भएपछि स्रोत जुटाउन अलि सहज हुने भएको छ। अब वृद्ध भत्ता 68 वर्षमै कान्तिपुरले छापेको छ। फेरि पनि एउटा स्थानीय तहको प्रसंग, काठमाडौँ महानगरपालिकामा निर्वाचित भइसकेपछि प्रमुख बालेन्द्र नारायण शाहले महानगरलाई सुन्दर र सफा बनाउने घोषणा गर्नुभएको छ। निर्वाचित भएपछि पहिलो पटक हिजो आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा उहाँले आफूलाई काठमाडौँका मतदाताले गरेको विश्वासलाई गुम्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आजका सबैजसो पत्रिकाहरूले उक्त विषयलाई प्राथमिकतामा छापेका छन्। विजय रयालीलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने घोषणा गर्नुभयो। उहाँले आगामी पाँच वर्षमा काठमाडौँ महानगरपालिकामा विकासको नयाँ मोडल ल्याउने बताउनुहुँदै नगरवासीको विश्वास र आशा अनुरूप शहरको मुहार फेर्न सबैको साथ र समर्थन आवश्यक पर्ने बताउनुभयो। आजका सबैजसो पत्रिकाहरूले छापेका छन्। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। केही बेर सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सन्देशपछि स्वागत छ। अब बाँकी प्रसंग, पेट्रोलियम पदार्थको कर घटाउन सहमति शीर्षकमा आजका पत्रिकाहरूले समाचार बनाएका छन्। पेट्रोल र डिजलमा प्रति लिटर 10 रूपियाँ कर घट्ने मन्त्री परिषदले अर्थलाई दियो सैद्धान्तिक सहमति शीर्षकमा नयाँ पत्रिका लेख्छ। पेट्रोलियम पदार्थको मूल्य बढ़ाइएपछि चौतर्फी रूपमा आलोचना खेपेको सरकारले पेट्रोल र डिजलमा लगाइँदै आएको करमा प्रति लिटर 10 रूपियाँका दरले घटाएर मूल्य समायोजनको तयारी गरेको छ। पेट्रोल र डिजलमा 10-10 रूपियाँ कर घटाएर उपभोक्तालाई राहत दिन मन्त्री परिषदले अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ। अर्थ मन्त्रालयले भन्सार महसूल र पूर्वाधार करमा 5-5 रूपियाँ घटाएर मूल्य समायोजनको तयारी गरेको छ। हाल सरकारले पेट्रोलमा प्रति लिटर भन्सार शुल्क 25.23 रूपियाँ, त्यसै गरी पूर्वाधार शुल्क 10 रूपियाँ तथा डिजेलमा भन्सार शुल्क 12.02 रूपियाँ र पूर्वाधार शुल्क 10 रूपियाँ भन्सार बिन्दुमै उठाउँदै आएको छ। अन्य थप शीर्षकमा समेत गरी सरकारले पेट्रोलमा कुल 63.13 रूपियाँ र डिजेलमा 45.91 रूपियाँ कर उठाउँदै आएको छ। डिजेल पेट्रोलमा प्रति लिटर 10 रूपियाँ कर घट्ने भनेर आजको नयाँ पत्रिकाले छापेको छ। सोही प्रसंगमा गोर्खापत्रले पेट्रोलियम पदार्थको कर घटाउन सहमति, सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले संघीय संसदमा हिजो कर घटाउन मन्त्री परिषदले सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभएको छ भनेर छापेको छ। सोही प्रसंगमा राजधानीले फरक हिसाबले समाचार छापेको छ। सवारी भाड़ा वृद्धिमा आतंक भएको छ, एक वर्षमै 50% वृद्धि गरिएको छ। सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा विगत एक वर्षको अवधिमा 50% भन्दा बढ़ीले वृद्धि भएको छ। सरकारले गत वर्षको असार, त्यसै गरी चैत्र र जेठ महिनामा पटक पटक भाड़ा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारी साधनमा 50% मूल्य वृद्धि गरेको छ। पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको बहानामा यसरी सवारी भाड़ामा आतंक भएको राजधानीले टिप्पणी गरेको छ। अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको ज्यान गएको छ। सो प्रसंग हिजोका केही पत्रिकाहरूले पनि छापेका थिए भने आज कान्तिपुरले प्रमुख समाचार बनाएको छ। त्यसलाई हात हतियार र फिरौतीको आरोपमा 3 पटक जेल परिसकेका विजय विक्रम शाहलाई बाहिर निकालेर उनको नाउँमा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा जेलमा मृत अवस्थामा फेला परेका छन्। प्रहरी मात्र होइन नाबालकलाई जेल पठाउने न्यायाधीश पनि प्रश्नको घेरामा रहेको टिप्पणी कान्तिपुरले छापेको छ। कान्तिपुरको समाचारमा अगाडि भनिएको छ, जेलभित्रको भीड़मा दुईजना पात्र, एउटामाथि मोबाइल चोरीको र अर्कोमाथि हात हतियार र फिरौतीसहित गम्भीर अपराध अभियोग। चोरी कसुरमा एक वर्षको जेल बसाएपछि छुट्नुपर्ने व्यक्तिको नाममा हात हतियार मुद्दाका अभियुक्त बाहिर निस्कन्छन्, चोरीका अभियुक्त भने जेलमै रहन्छन्। चलचित्रमा भए यो कथा रोमाञ्चक हुन सक्थ्यो, तर वास्तविक जीवनमा दर्दनाक छ, किनभने जेलमै रहेका ती व्यक्ति नाबालक थिए र उनी रोल्पा जिल्ला कारागारमा मृत अवस्थामा भेटिएका छन्। पटक पटक जेल परेका खतरनाक अभियुक्तलाई बाहिर निकाल्न, नाबालक दलित युवाको जीवन बर्बाद बनाउने योजनाकारहरूलाई दण्डित गर्न पीड़ित परिवारले सरकारसँग माग गरिएका छन्। समाचारको एउटा प्रमुख पात्र हुन् सुर्खेतको बराताल एक घोड़ा आँखेका विजय विक्रम शाह। पिस्तोल, 5 मोबाइल र 15 सिम कार्ड सहित 23 फागुन 2074 उनी नेपालगंजबाट पक्राउ परेका थिए। विभिन्न नम्बरबाट फोन गरी धम्की दिने र लाखौं फिरौती माग्ने धन्दामा सक्रिय उनी विरूद्ध नेपालगंजका केशर बहादुर आले लगायत पाँचजनाले प्रहरीमा उजुरी दिएका थिए। फिरौती नदिए ज्यान मार्ने धम्कीसहित फोन र म्यासेजबाट आतंकित बनाएको आरोपमा अनुसन्धान गर्दा प्रहरीले उनलाई एउटा होटलमा छापामारी साथीहरूसहित पक्राउ गरेको थियो। अनुसन्धानपछि सरकारी वकिलको कार्यालय बाँकेले संगठित अपराध निवारण ऐन अनुसार आपराधिक लाभ अर्थात फिरौतीमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो। 30 असार 2076 न्यायाधीश रामप्रसाद बस्यालको इजलासले शाहलाई असुली धन्दाको मुख्य योजनाका ठहर गर्दै 5 वर्षका लागि कैदको फैसला गर्यो तर उनको सट्टा 1 वर्ष जेल बस्नुपर्ने नाबालकलाई थप कैद भराइयो जसले गर्दाखेरि चाहिँ ती दलित किशोरको ज्यान गएको छ। यो प्रसंगलाई आजको कान्तिपुरले प्रमुख समाचार बनाएको छ। गणतन्त्र दिवसमा 818 जना कैदी छाड्ने तयारी भएको प्रसंग आजको नयाँ पत्रिकाले छापेको छ। गणतन्त्र दिवसका अवसरमा सरकारले 818 जना कैदी छाड्ने तयारी गरेको छ। 40% कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाह गरेर छाड्न लागिएको हो। त्यस्तै 16 जना कैदीलाई आम माफी दिने सरकारले निर्णय गरेको छ। गृह मन्त्रालयले उनीहरूको कैद मिनाहको प्रक्रिया अगाडि बढ़ाइसकेको आजको नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी श्रीमती हत्या मुद्दामा सर्वोच्च अदालतले 20 वर्ष कैद सजाय सदर हुने फैसला गरेको भोलिपल्ट पूर्व डीआईजी रंजन कोइराला पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई हिजो बानेश्वरबाट पक्राउ गरेको हो। अदालतमा उपस्थित हुनका लागि कानूनी परामर्शमा रहेका बेला उनी पक्राउ परेको प्रहरीले जनाएको छ। आजका सबैजसो पत्रिकाहरूले उक्त विषयलाई पनि समाचार बनाएका छन्। अब केही प्रसंग छोटकरीमा काठमाडौँ महानगरपालिकाको नतिजाले प्रकाशमान सिंहलाई धक्का लागेको प्रसंग आजको कान्तिपुरले प्राथमिकताका साथ छापेको छ। कांग्रेसको काठमाडौँ महानगर समितिले वैशाख 7 नगर प्रमुखका लागि 5 जनाको नाम सिफारिश गर्दा पहिलो नम्बरमा नीलकाजी साखी र 5 औं नम्बरमा प्रगतिमान रंजित थिए। पार्टीको गत असोजमा सम्पन्न नगर अधिवेशनबाट सिंह समूहमा रहेका साख्य अर्को समूहका रंजितलाई पराजित गर्दै महानगरका सभापति बनेका थिए। महानगर प्रमुखको टिकट भने आफ्नो दोस्रो नम्बरमा रहे कि वाकी श्रीमती सृजना श्रेष्ठले पाउनुभयो। उहाँको आफ्नै राजनैतिक धरातल रहे पनि पार्टीका पूर्व उपसभापति प्रकाशमान सिंहकी श्रीमती हुनुले उहाँलाई टिकट पाउन सहज भयो। त्यसैले काठमाडौँ महानगरमा कांग्रेस पराजयको सबैभन्दा बढ़ी प्रभाव सिंहको राजनीतिक जीवनमा पर्ने भएको छ भनेर कान्तिपुरले प्राथमिकताका साथ छापेको छ। त्यसैगरी प्रदेशसभाको 10 औं अधिवेशन शुरू भएको प्रसंग छ। यो बागमती प्रदेशसभाको हो र त्यहाँ प्रदेशसभामा सांसदहरूले स्वतन्त्रले स्थानीय तहमा विजय गर्नु दलहरूका लागि चुनौती भएको कुरा बताउनु भएको छ। आजको पत्रिकाहरूले समाचार बनाएका छन्। त्यसै गरी संघीय संसदको चुनावको तयारी पनि दलहरूले अगाडि बढ़ाइरहेका छन्। त्यसमा दोस्रो बन्ने रणनीतिमा माओवादी रहेको विश्लेषण आजको नागरिकले गरेको छ। नागरिकले नै विद्रोही धरानमा साम्पाङको उदय भनेर आवरण कथा छापेको छ। सामाजिक अभियन्ताबाट मेयरको कुर्सीमा पुगेका साम्पाङ जनताका पक्षमा गरेको संघर्षका कारण चर्चामा हुनुहुन्छ भनेर नागरिकले आज आवरण कथामा बनाएको छ। त्यसैगरी कपिलवस्तुमा हैजा विरूद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ। जेठ 16 गतेदेखि कपिलवस्तुको थप 5 वटा पालिकामा हैजा विरूद्धको खोप अभियान सञ्चालन हुने भएको हो। जिल्लाका कपिलवस्तु बाणगंगा बुद्धभूमि नगरपालिका र मायादेवी एवं सुदुदन गाउँपालिकामा अभियान सञ्चालन हुने विषय आजको नागरिकले छापेको छ। नेकपा विप्लवको केन्द्रीय कमिटिको बैठक रौता पोखरीमा शुरू भएको प्रसंग आजको राजधानीले छापेको छ भने ठूलो आकारको बजेट मुलुकले धान्न नसक्ने विषय पूर्व अर्थमन्त्री डा युवराज खतिवड़ाको अन्तर्वार्तासहित आजको अन्नपूर्ण पोस्टले छापेको छ। यिनै प्रसंगसहित दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार आजलाई यति नै। यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हामी सबैलाई विदा दिनुहोस्। हवस्त, नमस्कार।